बिस्मिल्लाह करें। जी वाले जी वालेकुम अस्सलाम। वालेकुम अस्सलाम
सर, आई हैव अ क्वेश्चन।
यस प्लीज।
क्या ओके क्या अल्लाह सुभानहू व तआला हमें ذاتی तौर पर जानता है? हमें कैसे मालूम हो जाए कि वो हमें ذاتی तौर पर ही जानता है?
बड़ा सिंपल है, आप मुझे जानती हैं? मैं भी आपको जानता हूँ, क्योंकि दोनों के पास एक दूसरे का नंबर है। गौर करें, यानी हमारे दरमियान इतना रابطہ तो है ना कि आपने अपना नंबर दिया मुझे कि जी आप मुझे मैसेज करें, या आपके पास मेरा नंबर है, जब आपका दिल करता है आप मुझसे बात कर लेती हैं, हाँ या नहीं?
हाँ,
या क्या करते हैं, यू आर यूजिंग योर सिम। यस यू आर यूजिंग योर मोबाइल फोन। नो एक्चुअली अगर मोबाइल में सिम ना हो तो क्या है? विल यू बी एबल टू कॉन्टेक्ट टू मी? सिमिलरली मेरा हार्डवेयर पूरा दस्तयाब है, दिमाग भी है, जहन भी है, लेकिन वो सिम यानी वो जो पर्टिकुलर नंबर है, वो जो एक राबता है, वो हमारा मिसिंग है। ठीक है, इसलिए ये सवाल आया। यस
यस।
अब हमने उस सिम को तलाश करना है। ठीक है, उसका तरीका क्या अर्ज करते हैं कि जी कुरान कहता है गौर व फिक्र करो, कुरान कहता है मेरी निशानियों पे गौर करो, कहता है
जी सर जी।
अब मैं आपको एक बड़ा सिंपल सा तरीका अर्ज कर देता हूं, आपको पता चल जाएगा। ये तो पेचीदा बात है ना जी, मुराकबे करो तो जी वो तो सारे ही कहते हैं, वो तो होता ही कुछ नहीं हमसे, हमसे तो मुराकबा ही नहीं होता। हम इतनी थकी हुई कौम है। इसका बड़ा सिंपल तरीका है, आप वजू करके नमाज के लिए जब खड़े होते हैं तो उससे पहले मुसल्ले पे 5 मिनट के लिए बैठ जाएं, आराम से आलती पालती मार के, तसल्ली से, बिल्कुल तहम्मल से, इत्मीनान से गहरा सांस लें और फिर आंखें बंद करके ये तसव्वुर करें कि मैं अल्लाह के सामने हाजिर हूँ। अब जो भी तस्वीर आपके जहन में आए वो आपकी मर्जी है, आप अल्लाह मियाँ को बाप की सूरत में देखें, महबूब की सूरत में देखें, आप उसको एक देवता की सूरत में देखें, वो एक तख्त पे बैठा हुआ है, ठीक है, और आप उसके कदमों में बैठी हुई, गौर करें।
ठीक है, ओके, थैंक यू सो मच सर।
अब इस कैफियत में अगर आपको महसूस हो कि मैं अल्लाह की तवज्जो हासिल कर चुकी हूँ, अल्लाह रब्बे करीम मुझे बड़ी मोहब्बत और बड़ी शफकत से देख रहा है, और आपका जी चाहे कि मैं इसको सजदा करूँ, उसको आप अपनी एक्नॉलेजमेंट का उसको और खुश करने के लिए आप सजदे में चले जाएं, यानी आप ये तसव्वुर जमा के सजदा करें, और सजदा इस तरह करें कि मुठियां बंद करके अंगूठा जो है ये शहादत की उंगली के निचले पोर पे रखें, तो क्या होगा, अंगूठा ऐसे उभर जाएगा, तो अंगूठे के नकल्स जो हैं, द रेज्ड पार्ट ऑफ द थंब बिलो द नेल, ये अंगूठे के नाखून से निचला पोर जो है ये उभर गया ना, इसको कनपट्टियों पे लगा दें, कनपट्टी।
अच्छा,
टेंपल जिसे कहते हैं आप, ठीक है, हम टेंपल कहते हैं जहां इबादत करते हैं, तो असल इबादत ये है कि आप ये नकल्स को टेंपल्स के साथ जोड़ दें, اور سجدے میں مردوں کی طرح یعنی کہ رانوں گھٹنے زمین پہ ٹکا دیں، دونوں مٹھیاں زمین پہ ہوں، یہ دونوں نکلز آپ کا ماتھا جو ہے اس کا نچلا حصہ، بھووں کے بیچ کا حصہ اس کو زور دینا ہے، سر کے اوپر کا حصہ جہاں بال ہے نا ہیئر لائن اس کو زور نہیں دینا۔
اچھا اوکے،
سمجھ آیا سجدہ کرنے کا طریقہ؟ کہ آپ نے سجدے میں گئے، نکلز کنپٹیوں پہ رکھے اور کوشش کی کہ زور آنکھوں کی بھووں کے بیچ والے حصے میں، پیشانی کے نچلے حصے پہ آئے، اور اس حالت میں آپ نے پانچ منٹ، کتنی؟ پانچ منٹ۔ دیکھیں نا، جب آپ اللہ کے ساتھ کنیکٹ ہونا چاہتے ہیں تو کوئی عرض معروض کریں گے نا، یو ول بی سینگ سم تھنگ اینڈ یو ہی ول بی ٹیلنگ یو سم تھنگ، یو ہیو ٹو بی کیئرفل ٹو لسن ٹو ہم۔ اس طرح سے متوجہ ہو کر آپ نے یہ سجدہ بجا لانا ہے۔
اوکے،
یہ آپ چند دن، دن میں صرف ایک دفعہ کرنا ہے۔ اٹس آل اپ ٹو یو کہ آپ صبح مارننگ میں کرتے ہیں یا رات سونے سے پہلے کرتے ہیں۔ پانچ منٹ کے لیے آپ یہ کام کر لیں، پانچ منٹ کا ایک سجدہ اس طرح سے کر لیں، آپ کو پتا چل جائے گا آپ کی سم کام کر رہی ہے کہ نہیں۔
اوکے،
یو سی آئی ایم ٹیلنگ یو اے ویری پریکٹیکل وے، because you have to feel him, he's always there, he is always here, he's always in me, he's always with you, in you, yes or no?
Yes.
It's just a matter of our feeling him. When we want to feel him, we have to be attentive to him. This is the simplest of all the ways. This is the simplest of all the methods. Yes or no?
Yes.
سن کے کیسا لگا؟ کرنے کے بعد تو جو لگے گا وہ بعد میں بتانا، ابھی کیسا لگا بتاؤ؟
It's the best. The best, obviously.
دیکھے نا، ایک تو یہ پریکٹیکل بات میں نے کہی، ٹھیک ہے، کوئی ہیرا پھیری نہیں، کوئی گھمایا پھرایا نہیں، ساری بات آپ کے فیل کرنے پہ ہے، آپ کے فیلنگز کی ہے، آپ کے اندر اللہ ہے، ہم اسے باہر ڈھونڈ رہے ہیں؟ نہیں، ہم نے اپنے فیلنگز کو ابھرنے دینا ہے، اور ابھرنے کا طریقہ کیا ہے کہ وضو کریں، مسلے پہ بیٹھ کے پانچ منٹ کے لیے تصور جمائیں کہ میں اللہ کے سامنے حاضر ہوں، اور پھر ظاہر ہے جب آپ کو اللہ کے گرینڈیئر کا، اللہ کی عظمت کا احساس ہوگا تو یو ول فیل لائک پروسٹریٹنگ بفور ہم۔ اس پروسٹریشن میں یو مے ٹیل ہم وٹ ایور یو وانٹ ٹو ٹیل، say whatever you want to have to say, and then listen to him.
Okay, thank you so much, man.
My pleasure. Ji Janab Ali.
Assalamu alaikum, sir.
Ji wa alaikum assalam.
سر میرا کوشچن ہے، سر آپ نے کہا تھا کہ اللہ تعالیٰ کی 11,500 صفات ہیں جس میں سے ہم صرف 99 جانتے ہیں، سر تو ہم باقی 11,500 کیسے جان سکتے؟
بڑی آسان ہے، میں نے اس پہ بڑے سالوں سر دکھایا، میں نے لسٹ بنانی شروع کی جو نام قرآن میں مذکور ہیں، مثلا غیاس جو ہے لفظ غیاس مدد کرنے والا، ٹھیک ہے، غوث, یہ جو لفظ ہے نا غوث اسی سے ہے, ٹھیک ہے. غیاث یہ بھی اللہ کے ناموں میں سے ایک نام ہے, تو یہ تو 99 ناموں میں نہیں ہے. والا حاضر قیاس بہت سارے نام ہیں جو قرآن میں ہیں اور یہاں 99 کی فہرست میں نہیں ہے. خیر, تو میں یہ 11,500 کی تلاش میں, میں نے باقاعدہ کاپی میں یہ 99 لکھے اور پھر ادھر ادھر ڈھونڈتا رہا کون سا نام جو ان 99 میں شامل نہیں ہے. تو کرتے کراتے جی میں 125 پہنچ گیا, پھر 150 ہو گئے, ٹھیک ہو گیا. پھر مجھے خیال آیا کہ یہ 150 کے بعد میں تھک گیا ہوں, تو یہ باقی کہاں گئے. تو میں نے کیا کیا, دوسری زبانوں میں جو اللہ کے لیے الفاظ ہیں وہ ڈھونڈنے شروع کر دیے. خیر جی, وہ کرتے کراتے میرا عدد 450 پہ پہنچا اور میری ٹانگیں جواب دے گئی. 11,500 بھی نہیں پورے ہو رہے مجھ سے. دنیا جہاں کی زبانوں میں پرانے عبرانی کے نام اور سریانی میں اور وہ ساری, مطلب ہے میں نے ایک لسٹ بنائی. ایک دن میں اپنی اس مشکل کا تذکرہ اپنے اسٹوڈنٹ سے کر رہا تھا, وہ 9th جماعت کے بچے تھے دو. تو میں ان کے گھر ٹیوشن پڑھانے گیا تو جایا کرتا تھا, تو وہاں میں نے اس کے سامنے اپنی یہ, ان دنوں یہ لا قلم ٹرانسلیٹ ہو رہی تھی, اور یہ جملہ پڑھنے کے بعد مجھ پہ بھوت سوار ہوا ہوا تھا کہ 11,500 میں سے کوئی 1,000-1,500 تو میں ڈھونڈ لوں. تو دنیا جہاں کا لٹریچر میں کھنگال چکا تھا یا جتنا بھی میری رسائی تھی. ہوا یہ کہ وہ بچہ بولا, وہ بچہ بولا, کہنے لگا سر یہ تو سارے ایڈجیکٹیوز ہی ہوئے نا. ارے بھائی, میں نے اس کو ایسے آنکھیں پھاڑ کے دیکھا, میں نے کہا یہ بچہ بولا کہ اللہ بولا, اللہ نے اس سے بلوایا. اب وہ بچے کو کیا شعور ہے کہ وہ کیا بول رہے. اب آپ غور کریں, صفت گرامر میں ایڈجیکٹیو کو کہتے ہیں یا نہیں کہتے. اب اگر آپ کسی بھی زبان کو لیں تو اس میں 5-5.5 لاکھ الفاظ ہوتے ہیں. لسانیات کا میں بتا رہا ہوں آپ کو کہ 5-5.5 لاکھ الفاظ ہوتے ہیں, اس میں سے وربز نکال دیں تو باقی جو بچے گا وہ کیا ہوگا, مطلب ہے فیل اور یہ وہ اس قسم کی چیزوں کے. تو ایڈجیکٹیو جو بچیں گے وہ کیا ہوا, ایڈجیکٹیو کی کیا ڈیفینیشن ہے, کسی چیز کسی صفت کا نام, ٹھیک ہے, کسی صلاحیت کا نام ہے. تو جتنے ایڈجیکٹیوز ہیں وہ سارے کے سارے تقریباً لگ بھگ 11,500 ہی بنتے ہیں. آہا, واٹ اے فائنڈ. کیا کیا, ایک سوال کی تکرار کرتا رہا, اللہ سے سوال کرتا رہا کہ بارے لات یہ بات میں نے پڑھی, میں نے سنی, میری عقل میں نہیں آ رہی, تو اب مدد کر. کیا ہوا, اللہ نے کہا لگے رہو, ہم لگے رہے. کیا ہوا, بچہ بولا کہ جی تو سارے ایڈجیکٹیوز ہوئے. میں نے کہا ارے بھائی واہ, ارے بھائی واہ. دیکھیں اللہ رب کریم ضروری نہیں کہ سامنے آ کے خود بات کریں, بھائی کسی کے منہ سے بات نکلوا دی, وہ اللہ ہی نے تو کہلوایا اس سے, ہیں, اس کو تو کوئی شعور نہیں تھا لیکن وہ لاشعوری طور پہ صحیح بات بول گیا. اب مقصود صاحب شعوری طور پہ ڈھونڈ رہے ہیں نام, نام ڈھونڈ رہے ہیں, نام ڈھونڈ رہے ہیں کہ جی اگر مجھے علم الاسماء سیکھنا ہے تو یہ 11,500 نام پورے کرو. وہ بچے نے مہمہ ہی حل کر دیا کہ ایڈجیکٹیوز کو کہتے ہیں. سارے ایڈجیکٹیوز اللہ کی صفات ہی تو ہیں, چاہے وہ پازیٹیو ہیں یا نیگیٹو ہیں. واضح ہو گئی بات؟
جی سر,
بالکل. تھینک یو سو مچ سر. چلے شکر الحمدللہ. جی
تھینک
یو, ویلکم.
السلام علیکم سر.
جی وعلیکم السلام. وعلیکم السلام. جی فرمائیے
سر. ایک سوال ذہن میں آ رہا ہے, یہ مٹی میں سارے رنگ اللہ نے رکھے ہیں, تو سر کھاد ڈالنا کیا ہوا؟ مطلب اس کو
کیا چیز ہوئی؟ کیا چیز ہوئی؟ مٹی میں سارے رنگ رکھے تو کیا چیز ہوئی؟
کھاد ڈالنا پھر کیا ہے؟
کھاد اصل میں رنگوں کی وہ قسم ہے جو جلدی ٹوٹ جاتے ہیں. یعنی جڑوں کو سہولت رہتی ہے کہ وہ, اب دیکھیں نا, آپ کھانا کھاتے ہیں, گوشت کھاتے ہیں, اسے پکاتے ہیں, آپ کہیں پکانا کیا ہوا بھائی, اس کو نرم کیا جاتا ہے نا تاکہ ہمارا میدا اس کو جلدی ہضم کر لے, ہاں یا نہیں؟
جی جی.
جب آپ ابتدائے آفرینش میں جب آگ کا استعمال نہیں سیکھا تھا تو آپ کچا ہی کھاتے تھے نا.
جی.
پہلے تو پھل کھاتے تھے, پھر بعد میں آپ کو گوشت خوری کا شوق چرایا, ٹھیک ہے, یہ اللہ نے ذہن میں ڈالا, یا آپ نے پہلے انڈے توڑے, انڈے کھائے, پھر جانور مچھلی پکڑی, اس کو پکڑا, کچھ تو ہوا ہوگا نا.
جی سر.
تو آپ نے کچا کھایا, پھر رفتہ رفتہ پتا چلا کہ بھائی اگر آگ پہ اسے پکا لیا جائے, سینک لیا جائے, نرم ہو جاتا ہے, کھانے میں مزہ زیادہ آتا ہے. پھر یہ بھی پتا چلا نمک ڈال لیں تو اور بھی ذائقہ اچھا ہو جاتا ہے. پھر پتا چلا کہ بھی مرچوں کا استعمال. تو آپ ایجادات اور اختراعات کرتے کرتے اپنے کھانے کو آج قورمے اور متنجن اور بریانیاں اور حلیمے بنا رہے ہیں.
جی سر.
تو غور کریں. تو کھاد کیا ہوئی؟ اب یہ فضلہ جو ہے جانوروں کا, اسی کو مٹی میں دفنا کے دبا کے کچھ عرصہ دبا دیتے ہیں, وہ ذرا نرم سی مٹی بن جاتی ہے, تو وہ جڑوں کو سہولت ہوتی ہے چبانے میں یا توڑ کے رنگ استعمال کرنے میں. ٹھیک ہو گیا؟
جی سر. یہ سوال تھا سر, یہ کلیئر نہیں ہو رہا تھا کہ یہ سب کچھ تو مٹی میں رکھا ہوا ہے, پھر الگ سے یہ
اب دیکھیں نا, لوہا بھی رنگ ہے. اب لوہا آپ کھائیں تو ہضم تو نہیں ہوتا.
جی سر.
مثال ہے نا, اب دیکھیں مٹی ہی کی شکل ہے نا, لوہا بھی تو مٹی کے ذرات میں لوہا بھی شامل ہے, آئرن آکسائڈ ہوتا ہے. بعض بچے مٹی کھاتے ہیں نا تو کہتے ہیں کہ جی اس میں کیلشیم کی کمی ہے اس لیے کھا رہے ہیں. سبھی کھاتے ہیں. دیکھیں یہ انسان چونکہ مٹی سے بنا ہے, لہذا مٹی میں کے لیے, مٹی میں اس کے لیے کشش ہے, وہ مٹی کھاتا ہے. لیکن چونکہ وہ ہضم نہیں کر پاتا, لہذا وہ کیڑے ویڑے پڑ جاتے ہیں تو وہ منع کر دیتے ہیں کہ نہیں بھائی نہیں. ٹھیک ہے نا؟
جی سر. شکریہ سر.
ویلکم. جی جی وعلیکم السلام.
سر میرا سوال ہے کہ وقت میں برکت کیا ہے, اور اس ہم اپنے وقت میں برکت کیسے,
وقت میں برکت سے مراد آپ کے ذہن کی رفتار کیا ہے؟ بس دیکھیں جب آپ کے ذہن کی رفتار زیادہ ہوگی آپ کم وقت میں زیادہ کام کریں گے, اور اگر ذہن تھکا ہوگا, سست ہوگا, تو وہی کام گھنٹوں سوچتے ہی رہ جائیں گے کیسے کروں. اگر ذہن کی سپیڈ زیادہ ہوگی, ادھر آپ کو خیال آئے یہ کام کرنا ہے, ادھر آپ کرنے بیٹھ گئے. हाँ या नहीं?
जी सर।
ये आज हमारे घर में एक छोटी सी डिबेट चली, बच्चे बैठे थे तो एक बात हो रही थी, तो एक भाई ने दूसरे के बारे में तबसरा किया कि इसका एनर्जी लेवल लो है। मैंने उसको बड़ी दाद दी कि यार क्या डायग्नोसिस है, सारा खेल एनर्जी का है। रू क्या एनर्जी?
एनर्जी का है सर।
एनर्जी होगी तो स्पीड बनेगी, स्पीड होगी तो काम होंगे, फैसले होंगे। जहन की स्पीड का ताल्लुक किस चीज से? फैसलों से ना। आप सिचुएशन को जल्दी से कैसे हैंडल करेंगे? जब जहन में ताकत होगी, जहन की स्पीड होगी। और करें सारा खेल अपने अंदर एनर्जी का लेवल जो है उसको इस्तेमाल करने का। कौन से लेवल की एनर्जी इस्तेमाल कर रहे हैं आप? अगर आप एनर्जी का बेहतर इस्तेमाल कर रहे हैं तो इसी को बरकत कहते हैं ना। ये डेफिनेशन सुने जरा, एनर्जी का दुरुस्त इस्तेमाल ही बरकत है। ज़ाहिर है गौर व फिक्र वाहिद इलाज है। गौर करेंगे, फिक्र करेंगे, सोचेंगे। अब ये जुमला सुन लिया ना आपने, तो आपने फैसला करने में जल्दी करनी है, लेकिन जल्दी में गलत फैसला नहीं करना। जल्दी करनी है और दुरुस्त फैसला किया तो फिर उस पर अमल करने में आप कितने फुर्तीले हैं। बाज लोग होते हैं ना, कहते हैं कि यार ये बड़ा फुर्तीला बंदा है, और बाज लोगों के बारे में हमारी राय होती है ये बड़ा थका हुआ बंदा है। कहते हैं या नहीं? ये एनर्जी का लेवल है, ये एनर्जी का। एक बंदा ज्यादा जल्दी इस्तेमाल करता है इसलिए फुर्तीला कहलाता है, फुर्ती दिखाता है, फुर्ती। अब यही बात रूहानियत में रफ्तार कहलाती है, और सही डिसीजन तक पहुंचना, सही दुरुस्त फैसला। हाँ, मामलात की दुरुस्त तफहीम और दुरुस्त फैसले, उसके लिए अल्लाह ने तजस्सुस की सलाहियत दी है। हम तजस्सुस को इस्तेमाल ही नहीं करते। ये बात हजूर कलंदर बाबा वालिया ने किताब के शुरू में लिखी है लौह कलम में, कि हर इंसान को तजस्सुस की सलाहियत बदियत की गई है, ताकि कोई तबका मामलात की दुरुस्त तफहीम और दुरुस्त फैसलों से महरूम ना रह जाए। गौर करें, अल्लाह ने तो इंतजाम कर दिया, हमने इस्तेमाल नहीं किया तो कसूर किसका हुआ? लोग कहते हैं अल्लाह का कसूर है। उसको ज्यादा सलाहियतें दी हैं, मुझे कम दी हैं। ये इल्जाम लगाते हैं हम अल्लाह पे, नाउज़ु बिल्ला। अल्लाह की पनाह, अल्लाह ने सबको बराबर सलाहियतें दी हैं, सबको दो आंखें, दो कान, नाक के दो सुराख, एक मुंह, सोचने को दिमाग, दो हाथ, दो पैर दिए कि नहीं दिए? सबको बराबर दिए, लेकिन इस्तेमाल कुछ लोग ज्यादा अच्छा करते हैं, कुछ लोग बुरा करते हैं, या गलत करते हैं या नहीं करते। बात तो सिर्फ इस्तेमाल की है ना, ज़हनी सलाहियतों में भी यही है। अब बरकत के ज़ेल में देखें, बात लंबी हो गई, एक जुमले में बात तो वाज़े कर दी। वसाइल के बगैर काम होना क्या मतलब? एनर्जी का वो इस्तेमाल जब आप फुर्ती दिखाएं, इसे बरकत कहते हैं। अब हम लोग बाज़ औक़ात इसे सिर्फ इनकम तक रखते हैं। बाज़ लोग मतलब है तनख्वाह लेते हैं, फर्ज करें 15,000 रुपये, ठीक है, और दूसरा बंदा 50,000 लेता है, एक 15 और एक 50। 15,000 वाला कहता है जी शुक्र अल्हम्दुलिल्लाह मेरा सारे का वो मैनेज कर लेते हैं, और 50,000 वाला रो रहा है कि जी मेरे तो ये मतलब मिसमैनेज हो जाता है ना, क्या कहते हैं बरकत नहीं है मेरी कमाई में, बरकत नहीं है। तो भाई कमाई की बरकत की बात नहीं है, बरकत का असल मफहूम समझो, जहन की रफ्तार का नाम है बरकत,
जहन की रफ्तार का नाम।
आप मिसमैनेज कर रहे हैं बरकत नहीं हुई, मैनेज कर रहे हैं बरकत ही बरकत। कैसे ठीक हो गया? तो बरकत का बिल्कुल एक नया मफहूम बता दिया आपको आज।
जी, सही, सही हो गया।
जी
सर एक सवाल हो है
इरशाद,
शऊर एक ही है, इत्तला भी एक ही होती है, तो क्या इल्म भी एक ही है कायनात?
जी हाँ, देखिए इल्म एक हस्ती है, इल्म एक वजूद रखता है। आप किसी चीज को कितना जानते हैं उस चीज का वजूद उतना बड़ा होता जाता है। ये बातें सारी की सारी लौह कलम में हजूर कलंदर बाबौलिया ने वाजे कर दी। उन्होंने फरमाया कि तजस्सुस की सलाहियत जो है ये लातनाहियत की खोज में लगी रहती है, जब वो किसी चीज को पा लेती है तो वो इल्म की हस्ती का जुज बन जाता है। ये जुमले लिखे हुए हैं या नहीं लौह कलम में? अब इसका मफहूम भी तो समझे ना, इसका मफहूम बिल्कुल वाज़े है कि भी हमारी जानकारी जितनी ज्यादा होती जाएगी हम उतना ज्यादा इल्म रखेंगे। अब इल्म तो एक ही है, वो जो अल्लाह का इल्म है, जो अल्लाह जानता है वो तो एक ही बात है ना, मतलब है सारा इल्म अल्लाह का इल्म। इल्म को ही रूह का दर्जा कहा गया, उससे नीचे फिक्र का दर्जा, उससे नीचे अमल का दर्जा, इसी को रूह आजम रूह इंसानी रूह हैवानी कहा गया। हाँ या नहीं? रूह आजम क्या है? इल्म। रूह इंसानी क्या है? फिक्र। रूह हैवानी क्या है? अमल।
अमल
फिक्र में क्या करते हैं? फैसले करते हैं,
फैसले करते हैं।
आसान हो गया?
जी सर ठीक हो गया। सर एक सवाल और है,
शरीफ
तो ये
कहते हैं कि रूहानियत मुतखय्यला
का
मुरक्कब है, लेकिन वो ये नहीं बताते थे मुतखय्यला क्या है, तो सर इसके थोड़ी बता। मतलब ये कि देखें, अल्लाह नूरु समावात वल अर्द, हम ये आयत पढ़ते हैं और खो जाते हैं। खो जाने वाले को क्या कहते हैं? खोता,
खोता।
देखें सीधी सी बात है, हमने गौर ही नहीं किया कि अल्लाह क्या फरमा रहा है। नूर कहते हैं ख्याल को,
ख्याल।
जमीन और आसमान अल्लाह का ख्याल है, यानी अल्लाह ने एक बात सोची। अल्लाह के ख्याल में इतनी ताकत है, इतना दम है कि वो मजहर बन गई। अब हजूर कलंदर बाबौलिया ने क्या बात फरमाई? कुरान हमें तीन हस्तियों से मुतारिफ कराता है, जात, सिफात और कायनात। कायनात क्या हुई? जात ने जो कुछ तखय्यल किया, जो ख्याल किया, नूर कहते हैं ख्याल को, जो कुछ सोचा उसका मजहर कायनात बनी। आप और मैं अल्लाह के नायब हैं, ना हम सोचते हैं ना मजर बनता है। क्या मतलब हुआ? जहालत, हमारी जहालत, बस जहालत का शिकार है। मतलब जहालत है ना कि हमने गौर नहीं किया, सोचा ही नहीं, समझा ही नहीं। मैं ये बात अक्सर इसरार के साथ अर्ज करता हूं, मखलूक होने के नाते हमारा एक ही फर्ज है कि अल्लाह की बात को समझे। आगे से लोग कहते हैं हमें क्या पता अल्लाह की क्या बात है, मैं कहता हूँ ये कुरान क्या है, अल्लाह की बात ही तो है। हम कुरान पे गौर करना शुरू तो करें, जब हम कुरान पे गौर करेंगे, इसको समझने के जज्बे से गौर करेंगे तो क्या होगा, अल्लाह रब करीम है, वो जरूर करम करेगा और हमें उसकी फहम अता फरमाएगा। हाँ या नहीं? बस एनी जनी गल है। जी इरशाद माफ कर देने के बाद क्या जुमला बोला,
किसी से माफी मांग लेना या अपनी किसी गलती से, तो किस तरह
करके देखें सुकून ना महसूस हो जो मर्जी कहिए। देखें ना ये काम करने इसके हैं, माफ करने का क्या मतलब है, बस इग्नोर कर दें। उफ का मतलब ही इग्नोर करना है। अब आप, मैं मिसाल देने लगा हूँ, माँ बच्चे की गलतियों को नज़रअंदाज ना करे, दरगुजर ना करे, क्या बच्चे की परवरिश मुमकिन है?
नहीं।
माँ होने के नाते यानी आपने जब ममता का जज्बा काम कर रहा हो तो आप किस कदर उसकी गलतियाँ माफ करते हैं। इसी तरह लर्बे करीम भी इंसानों की गलतियां मुआफ फरमाता है। कहा ना कि वो उफ को पसंद करता है और वो खुद सरापा उफ है, उफ एन फे वाओ उफ मुआफ करने वाला, हमने तर्जमा कर दिया, नजरअंदाज कर देते। ठीक है, अगर आपने ऐसी गलती की उसके नताइज तो आपको और मुझे ही भुगतने हैं ना, अगर मैंने गलती की तो उसके नताइज मुझे भुगतने, आपने की तो आपको भुगतने, हाँ या नहीं? लेकिन अल्लाह का मुआफ करने का मतलब है कि अल्लाह ने इग्नोर कर दिया। ठीक है, अल्लाह ने उसका बुरा नहीं मनाया, पता है उसे हम मखलूक हैं, हम में खामियां हैं, हम में कमजोरियां हैं, हम में नकायस हैं, हम खता के पुतले हैं, हमसे गलती तो होनी है। असल बात यह कि क्या हमने अपनी गलती से सबक सीखा, अगर सीख लिया तो जाहिर है कि फायदा हमारा है। हजूर मुर्शिद करीम ने एक दफ़ा एक बात सुनाई मुझे, एक साहब का नाम लेके बताया, नाम मैं इस वक्त भूल रहा हूँ, कि वो एक बैंक के प्रेजिडेंट थे और बताया कि 19,000 मुलाजमीन उनके तहत काम करते थे। ठीक है, और अगला जुमला फरमाया, भाई उनका मुआफ़ी का खाना बहुत बड़ा था, यानी वो 19,000 बंदों को गवर्न करता था या कंट्रोल करता था। क्यों? क्योंकि उसके अंदर मुआफ़ी का खाना बहुत बड़ा था। और फिर उसके बाद अगला जुमला इरशाद फरमाया, भाई हजूर अलैहिस्सलाम की मुआफ़ी का खाना बहुत ही बड़ा है। गौर करें कि अगर हम हजूर अलैहिस्सलाम की तर्ज फिक्र से आरास्ता होना चाहते हैं तो क्या करेंगे, अपने अंदर मुआफी का खाना बड़ा करेंगे, यानी लोगों की गलतियां उनकी इन चीजों को इग्नोर करेंगे। अब वाजे हो गई बात?
जी सर वाजे।
अल्लाह का शुक्र
सर।
رب نے قانون بتایا کہ جب تک بندہ جنت کا مشاہدہ نہیں کر لیتا اس وقت تک اس کے اندر جنت کی زندگی ریکارڈ
بڑی سمپل سی بات ہے. دیکھیں آپ دنیا میں خوش نہیں ہوئے تو اوپر جا کے کہاں سے خوش ہو جائیں گے؟ کیا کہا کیا کہا؟ دیکھیں نا, اگر جنت کہتے ہیں خوشی کو, جنت کا ترجمہ آپ باغ کر رہے ہیں تو ڈھونڈتے رہیں, اور اگر آپ اس کا ترجمہ خوشی کر لیں تو آپ دنیا میں خوشی سے آشنا ہوئے تو کیا ہوا, آپ یہاں سے جانے کے بعد بھی خوش ہیں. سمپل. ویسے تو حضور قلندر بابا والیہ نے اپنا مکتوب گرامی میں صاف لکھا ہے کہ اگر جنت کسی کا متمع نظر ہے تو جنت کہتی ہے لبیک. ہمارا متمع نظر جنت نہیں ہونا چاہیے, ہمارا متمع نظر اللہ ہونا چاہیے. دیکھیں نا, حضرت رابعہ بصری کا ایک وہ واقعہ کسی نے مطلب تحریر میں ملتا ہے روایتوں میں کہ وہ ایک دفعہ ایک ہاتھ میں آگ اور ایک ہاتھ میں پانی لیے جا رہی تھی. کسی نے پوچھا رابعہ کیا بات ہے, کہاں جا رہی ہے؟ اس نے کہا جہنم کو بجھانے اور جنت کو جلانے. غور کریں کہ لوگ, غالب نے اس کو یوں کہا, تات میں تا نہ رہے میں انگ بین کی لاگ, یعنی اطاعت کرنے میں تات میں تا نہ رہے میں انگ بین کی لاگ. میں شراب, انگ بین شہد, یہ شہد اور شراب کا لالچ, لاگ نہ رہے تات میں تا نہ رہے میں انگ بین کی لاگ, جنت کو ڈال دو لے کر, بہشت کو لے کر ڈال دو دوزخ میں, دوزخ میں ڈال دو لے کر بہشت کو, دوزخ میں ڈال دو لے کر بہشت کو, یعنی اس بہشت کو آگ لگا دو. لالچ میں اطاعت کوئی معنی نہیں رکھتی, اور یہ جو ہمیں چکر دیا گیا ہے اس پہ طنز کیا غالب نے کہ تات میں تا نہ رہے میں انگ بین کی لاگ, دوزخ میں ڈال دو لے کر بہشت کو. کیا مطلب ہوا؟ اللہ کو اللہ واسطے سمجھو, اللہ کو اللہ واسطے جانو, اللہ کو اللہ واسطے مانو.
اللہ مل گیا
حضور مرشد کریم نے کہا کہ حضور قلندر باب اولیاء کے حوالے سے بتایا تھا, ابا نے جملہ کہا تھا, حضور قلندر باب اولیاء کو کوٹ کر رہا ہوں, انہوں نے فرمایا خواجہ صاحب جب موقع ملے تو اللہ کو اللہ سے مانگ لو. یعنی جب آپ کے اندر یہ کیفیت طاری ہو کہ اللہ کہے مانگ کیا مانگتا ہے, تو آپ کہیں اللہ مجھے آپ چاہیں گے, مجھے جنت دوزخ سے کچھ نہیں لینا دینا, مجھے نہ خوشی چاہیے نہ پریشانی سے نجات چاہیے, مجھے تو آپ چاہیں گے. اور اس پہ ابا نے ایک واقعہ سنایا تھا, بڑا خوبصورت واقعہ تھا. ایک بادشاہ نے کہا کہ بھائی جس کو جو چیز پسند ہے لے لو. کسی نے قالین لپیٹنا شروع کیا, کسی نے شمع دان اٹھایا, کسی نے صوفہ اٹھایا, کسی نے تکیے اٹھائے. ایک کنیز بڑی سمجھدار تھی, یہ ابا کے الفاظ ہے, اس نے جا کے بادشاہ پہ ہاتھ رکھ دیا. اس نے کہا کیا مطلب؟ انہوں نے کہا حضور آپ نے کہا کہ جس کا جو جی چاہے لے لے تو میں آپ کو لے رہی, مجھے آپ چاہیں گے. اگر ہماری یہ اپروچ بن جائے کہ ہمیں اللہ چاہیے, ہمیں دنیا نہیں چاہیے, ہمیں دنیا سے کیا لینا ہے, اللہ نے زبردستی بھیجا ہے, آپ کی حماقت کے نتیجے میں بھیجا ہے, اب یہاں سے نجات چاہیے, تو نجات کیسے ملے گی؟ نجات ملے گی جب اللہ سے آپ کا تعلق جڑ جائے گا. یہ شروع میں بچی نے کیا سوال پوچھا کہ اللہ سے کیسے رابطہ کریں, میں نے طریقہ بتا دیا.
جی سر,
غور کریں بھائی, ہاؤ سمپل اٹ از. ہم نے اپنے انر میں اللہ کی موجودگی کو محسوس کرنا ہی تو سیکھنا ہے. اللہ تو موجود ہے, ازل سے موجود ہے, ہاں یا نہیں؟ صرف دھیان کو دنیا سے ہٹانا ہے. وہ سر الحیات الدنیا, اللہ نے کہا قرآن میں کہ تو سرون الحیات الدنیا, ایک جگہ واحد کا سیکھا ہے, ایک جگہ جمع کا سیکھا ہے, کہ تم نے تو دنیا کی زندگی کا اثر لیا ہوا تھا. دنیا کی زندگی بسر کرنی ہے, اس کا اثر نہیں لینا, اثر اللہ کا لینا ہے. ہمارے کسی کرتوت میں اللہ کا اثر ہے؟ یہ میرا اعزاز ہے, میں نے متوجہ کیا کہ قرآن کے ڈوز اینڈ ڈونٹس کی لسٹ بناؤ اور ڈیلی کراس چیک کرو. 6 ماہ میں آپ کو قرآن آپ کی زندگی میں تاری بھی ہو جائے گا, جاری بھی ہو جائے گا, نافذ بھی ہو جائے گا. کتنا سمپل میں طریقہ عرض کیا؟ قرآن کے ڈوز اینڈ ڈونٹس اللہ کی بات ہے نا. قرآن کیا ہے؟ اللہ کی بات. اللہ نے بتا دیا کیا ڈوز ہیں, یعنی کرنے کے کیا کام ہیں, عوامر کیا ہیں, نواہی کیا ہیں, کن کاموں سے منع کیا ہے, بس اس کی لسٹ بنا لی ہے. ایک مہینے کا کام ہے, ہم سے وہ مہینے ہی نہیں لگ رہا. بھئی اگر ایک پاریا, ایک پارا, ایک سپارا اب ڈیلی پڑھ کے اس کے ڈوز اینڈ ڈونٹس نوٹ کر لیں, 30 دنوں میں 30 پارے ہو گئے. ایک دفعہ ڈو مثلا اقیم الصلاۃ 131 دفعہ آیا ہے, تو آپ ہر بار تو نہیں لکھیں گے, ایک دفعہ 131 دفعہ لکھنے کی ضرورت نہیں ہے, ایک دفعہ ہی کافی ہے. آپ تو زکوٰۃ بھی اسی تقریباً اسی مقدار میں کہا گیا, تو وہ بھی ایک دفعہ لکھیں. اب جھوٹ مت بولو, غیبت مت کرو, سود مت لو, یہ ڈونٹس آ گئے. اب روز رات کو بیٹھ کے آپ نے کراس چیک کیا, مجھے بتائیں کیا ہوگا؟ اللہ کی بات پہ عمل شروع ہو گیا. جب آپ ماں کی بات پہ عمل کریں گے تو ماں کے چہیتے بنیں گے یا نہیں؟ آپ تو ہیں ہی چہیتے, کیونکہ ہر ماں کو اپنا بچہ کتنا پیارا ہوتا ہے, سب کو پیارا ہوتا ہے, یہ تو قانون ہے. اللہ جو 70 ماؤں سے زیادہ پیار کرنے والی ہستی ہے. کیوں جی؟ اس کی کیا کیفیت ہوگی؟ شرط یہ ہے کہ ہم اللہ کو توجہ تو دیں. حضور مرشد کریم نے ایک بڑا پیارا جملہ کہا تھا, بھائی اللہ کی قیمت تو لگاؤ. قیمت لگانا کیا ہے؟ اللہ کو توجہ دینا, اللہ کی قیمت, ہاں یا نہیں؟
اللہ کی محبت ہی کی وجہ سے قائم ہے.
بے شک. آئی ایم سو گریٹفل. آپ کی ان باتوں سے دیکھیں نا, کیا خوبصورت بات اللہ نے کہلوائی. اللہ خوش رکھے جی, اپنا خیال رکھیں جی. اور کوئی سوال؟
السلام علیکم سر.
جی وعلیکم السلام، کیا حال ہے آپ؟ الحمد
للہ سر، یہ جو پہلا کوشچن آ رہا تھا اس میں جو برکت کی اس میں بات ہوئی، ایک ابا کا جملہ اس میں یاد آیا تھا مجھے کہ انسان کو اللہ تعالیٰ نے 5000 سال کی وہ دی ہوئی ہے
بیٹری،
لیکن انسان جی جو انسان اسے استعمال زیادہ کر کے اس کو کم کر دیتا ہے، تو سر کیا یہ ابا کی وہ بات اس طرف انڈیکیٹ کر رہی ہے کہ ہم لوگ جو اپنی ذہنی الجھاؤں میں رہتے ہیں اس چیز سے وہ چیز ضائع ہوتی ہے، اور اگر ہم پازیٹیو کی اپنی گروتھ میں یوز کریں؟
جی ہاں.
اوکے سر،
آپ کی بات کا جواب جی ہاں میں نہیں، کوئی وضاحت کی ضرورت نہیں. دیکھیں سیدھی سی بات ہے، اسی میں حضور مرشد کریم نے ایک اور بات فرمائی، جیسے آپ سڑک پہ جا رہے ہیں اچانک بس کا تیز ہارن بجا،
جی سر جی سر جی،
ابا نے کہا کہ 3 سال کی روشنیاں ساتھ ضائع ہو گئیں.
جی ایسا ہی ہے
سر. کیا مطلب ہوا؟ کیا مطلب ہوا؟ مطلب ہوا کہ آپ نے اثر لیا.
اثر لیا جی سر،
یہ ہے وہ اثر الحیات الدنیا.
جی سر جی سر،
آپ دنیا کی زندگی کا اثر لیتے ہیں. حضور مرشد کریم نے کہا کہ 2 بندوں کی عمریں بہت زیادہ ہوئیں، ایک افراسیاب کا نام لیا اور ایک حضرت نوح کا، اور خوبی یہ بتائی کہ بھئی وہ انوالو نہیں ہوتے تھے.
جی سر جی،
یہ لفظ انگریزی میں انوالو نہ ہونا انہوں نے استعمال کیا.
جی جی سر،
یعنی ذہنی انوالومنٹ جو ہے یہ انرجی ضائع کرتی ہے. ہم چونکہ دیکھیں نا دوسروں کی باتوں کا اثر لیتے ہیں، اثر لینا تو سے رون الحیات الدنیا، یہ آیت میں کئی دفعہ کوٹ کر چکا ہوں.
جی سر جی،
اللہ رب کریم نے یہ آیت میں کیا بات فرمائی، انرجی کا ذہن کس سے ہوتا ہے؟ جب آپ اثر لیتے ہیں. دیکھیں نا، ایک ہے انرجی کا استعمال، جب ہم انرجی استعمال کر کے اس کو انجوائے کر رہے ہیں تو بھی تو اثر لے رہے ہیں.
جی سر،
لیکن وہ استعمال ہے. اور اب آپ نے فلاں نے یہ کہا میں کوڑ رہا ہوں، یہ نیگیٹو استعمال ہوا کہ نہیں، ضائع کرنا ہوا یا نہیں؟
بالکل ہو گیا.
اس نے یہ کیوں کہا؟ بھئی کہہ دیا نا، اسی لیے لازم اف آیا، معاف کر دو، ہٹا دو، اگنور کر دو.
جی سر،
ہاں یا نہیں؟
بالکل سر ایسا ہی.
بات واضح ہو گئی؟
بالکل واضح ہو گئی سر، بالکل واضح ہو گئی.
انوالومنٹ.
ایک اور
ارشاد، ارشاد.
جی سر، سر ایک ایسی ذہن میں آ رہا تھا کہ یہ جب بچہ پیدا ہوتا ہے سر وہ روتا کیوں ہے سر، ایک دم جب آتا ہے دنیا میں؟
سچی بات بتاؤں؟
جی سر،
مجھے بھی نہیں پتا.
سر سائنٹیفک ریزن تو سمجھ میں آتا ہے، لیکن وہ اس کے پیچھے جو اصل چیز ہے وہ
میرے علم میں نہیں ہے. دیکھیں مجھے بھی نہیں پتا، میں نے صاف آپ سے اعتراف کیا نا. دیکھیں ایک میکانزم ہے، ٹھیک ہے؟
جی سر.
اب یہ سائنسدانوں نے بڑی توجیہیں پیش کی کہ جی وہ پھیپھڑوں کا استعمال کرتا ہے.
جی جی
ٹھیک ہے. اصل میں اب فلاسفروں نے اور توجیہیں دی ہیں کہ جی دنیا میں آنے کی وجہ سے، وہ جنت سے نکلنے کی وجہ سے، جو ہی شعور میں آتا ہے تو وہ رونا پٹنا. ایک جملہ انگریزی کا یاد آ گیا، لائف بگنز ود اے کرائی اینڈ اینڈز اپون اے سائی. کہ زندگی جو ہے وہ کرائی سے شروع ہوتی ہے، رونے سے شروع ہوتی ہے اور کرنے پہ ختم ہو جاتی ہے.
جی سر،
اتنی سی تو زندگی ہے. اب یہ آپ نے سوال پوچھا، میں نے بڑی اس سے عاجزی سے تسلیم کیا کہ مجھے نہیں پتا. एक मैकेनिज्म है
जी सर,
जब वो बच्चा फेफड़ों का इस्तेमाल करेगा तो जाहिर है कि वो अब उसकी एक शक्ल है, हमने उसका नाम रोना रखा हुआ है।
सही हो गया।
देखे ना, माँ के पेट में बच्चा ना सांस ले रहा है, ना खा रहा है, ना पी रहा है, ना हग रहा है, ना मूत रहा है, और करे
जी सर कुछ भी नहीं कर रहा।
ये पांच काम तो बिल्कुल नहीं कर रहा,
नहीं कर
ना सांस ले रहा है, ना खा रहा है, ना पी रहा है, ना हग रहा है, ना मूत रहा है, और करें
जी सर।
और पैदा होने के बाद वो पहला काम क्या करता है? सांस लेता है।
सांस लेता है जी सर।
अब वो सांस लेने के तरीकों में से एक तरीका रोना है।
रोना जी सर।
जब फेफड़े काम करते हैं तो उसके वोकल कॉर्ड्स भी काम करते हैं
जी सर जी।
अब उसके बाद वो दूध पीता है
जी सर।
फिर पॉटी भी करता है, फिर पेशाब भी करता है, और करें 9 महीने तक वो कुछ नहीं करता रहा।
वो कुछ नहीं करता रहा जी सर।
सांस भी नहीं ले रहा था, ग्रो कर रहा था। क्या कर रहा था?
सिर्फ
ग्रो कर रहा था। यानी ग्रोथ का ताल्लुक इन पांचों अमाल के साथ नहीं है, ये शौरी निजाम का हिस्सा है, मादी निजाम का हिस्सा है।
मादी निजाम बिल्कुल सर।
हाँ या नहीं?
बिल्कुल सर, ऐसा ही।
क्या मतलब हुआ?
सांस के ऊपर
इतना
जोर क्यों दिया जाता है?
इसलिए कि मादी जोन में आपकी इब्तदाई सांस लेने से अगर आप सांस न लें तो क्या कहलाएंगे?
जी सर,
यू विल बी ए स्टिल बेबी। स्टिल बर्थ हुई ना?
जी जी सर।
बच्चा सांस ना ले तो क्या कहलाता है?
वो तो
जिंदा ही रहेगा। स्टिल बर्थ, मैंने लफ्ज बोला ना टेक्निकली।
हाँ, जी सर, बर्थ जी।
के बर्थ तो ही लेकिन स्टिल है, रुकी हुई। जब सांस लिया तो क्या हुआ? जिंदगी का आगाज हुआ। मादी जिंदगी का ताल्लुक ही सांस से जुड़ा हुआ है। जब सांस लेना बंद कर देते हैं क्या होता है? दी एंड, थींड हो जाता है। दी एंड मिला के पढ़े तो थींड पढ़ते। तो सांस का ताल्लुक मादी जोन से, इसलिए जब आप सांस पूरा लेते हैं तो मादी जोन को आप पूरा इस्तेमाल कर रहे हैं।
ओके, सही हो गया।
अब एनर्जी तो देखें इसमें भी लगती है, लेकिन आप और करें, जो लोग सांस पूरा लेते हैं उनकी एनर्जी बढ़ती है।
ऐसा है सर, बिल्कुल ऐसा है।
अब्बा हजूर ने कलंदर शोर किताब में 2 चैप्टर सांस पे लिखे, उसमें से एक जुमला ये है कि जो लोग किसी भी सांस की मश्क के आमिल होते, यानी उसे करते रहते, अब्बा ने फरमाया उनके जिल्द पे झुर्रियां नहीं पड़ती, यानी बुढ़ापे में उनकी जिल्द झुर्रियों से महफूज रहती है। और उसकी जिंदा मिसाल हजूर मुर्शिद करीम खुद है। माशाल्लाह, इस वक्त उनकी उम्र तकरीबन 95 बरस है।
जी सर, जी।
आप देखें
जी सर,
उनके बदन पे आपको झुर्रियां उस तरह नजर नहीं आती जैसी आम बंदे की 50 साल में 60 साल में नजर आती हैं।
वो नहीं आती हैं।
और करें तो सांस जो है वो कितनी कीमती चीज हुआ, कितनी जरूरी चीज हुआ। भाई हमारी जिंदगी की ابتدا सांस से है, इसी को अगर हम पूरा लेंगे तो जिंदगी पूरी तरह बसर होगी। इसीलिए तो मैं आजकल तीन जुमलों का तकरार कर रहा हूँ, सांस पूरा लो, पानी आराम से पियो, खाना चबा के खाओ, आप किसी भी बीमारी से निजात के लिए आजमा के देखिए।
बिल्कुल ऐसा है सर, इसके फवायद तो हैं सर, बहुत
है। अल्लाह का निजाम है ना, तो उस निजाम के तहत अब बच्चे को पानी पीते देखें, वो कतरा कतरा पानी पीता है तो ग्रो करता है। अब फीडर में पानी देते हैं ना, वो कौन सा गिलास डक गिलास को डीक लगा के थोड़ा ही पीता है। अगर हम इसी तरह पानी को सिप कर करके पिए तो क्या होगा, हमारा जिस्मानी निजाम सैराब होगा।
बिल्कुल ऐसा है।
अब देखे ना, जब हम 3 से 4 सेकंड में गिलास उंडेलेंगे अंदर, मैं उंडेलने का लफ्ज इस्तेमाल कर रहा हूँ, क्या होगा, आपके पेप्टिक एसिड्स जो हैं वो डाइल्यूट हो जाएंगे। जब डाइल्यूट होंगे तो खाना हजम थोड़े ही करेंगे,
नहीं करेंगे,
वो खाने को एज इट इज आंतों को पास कर देंगे, आंतें परेशान हो जाएंगी कि ये क्या आ गया। अब अगर आप पानी को सिप कर करके सिप कर करके सिप कर करके पियेंगे, क्या होगा, मुंह का लुआब उसमें शामिल होता रहेगा, उससे मेदे के पेप्टिक एसिड्स जो हैं वो न्यूट्रलाइज होंगे, एसिड न्यूट्रलाइज होंगे, उससे क्या होगा, खाना प्रॉपर हजम होके आंतों में मुंतकिल होगा, आंतें उसमें से अपने जज़ब करेंगी ग़िज़ा को, तवानाई को। मैं ये बात तजर्बे की रोशनी में अर्ज कर रहा हूँ कि खाना चबा के खाने, पानी आराम से पीने से कब्ज खत्म हो जाती है, बवासीर खत्म हो जाती है। ये मुशाहदा नहीं है, ये तजर्बा है। और करे ये मादी निजाम को मादी निजाम की तरह चलाएं ताकि आप ज़हनी सतह पे काम कर सके। जब आप ज़हनी सतह से उभरेंगे तभी रूहानी सतह पे पहुंचेंगे ना।
जी सर,
हमारा यहाँ जिस्मानी निजाम ही बिगड़ा हुआ है तो ज़हनी कहाँ से काम करेगा। जब रूहानी काम नहीं करेगा तो ज़हनी काम नहीं करेगा तो रूहानी कहाँ से काम कर देगा। ठीक हो गया,
बिल्कुल ठीक हो गया सर, थैंक यू सो मच।
चले, खुश रहिए, आबाद रहिए।
बहुत शुक्रिया सर,
अल्लाह खुश रखे, अल्लाह हाफिज़।
अल्लाह हाफिज़ सर।